नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 19 गते बिहिबार, चैत शुक्ल पूर्णिमा तिथि। तदनुसार 2 अप्रेल सन् 2026, नेपाल सम्बत 1146, आज चौलाथ्व 15। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। संघीय संसद अधिवेशन आजदेखि शुरू हुने खबरलाई भने सबैजसो पत्र पत्रिकाहरूले स्थान दिएका छन्। यो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको संघीय संसदको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। दुवै सदनको अधिवेशन आज दिउँसो 2 बजे एकसाथ शुरू हुनेछ। प्रतिनिधि सभाको पहिलो बैठक निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ भने राष्ट्रिय सभाको पहिलो बैठक संघीय संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा बस्नेछ। आकस्मिक र विशिष्ट परिस्थितिमा निर्वाचन सम्पन्न भएपछि करिब 7 महिनाको अन्तरालमा दुवै सदनको अधिवेशन एकैपटक शुरू हुन लागेको हो। यसअघि स्थायी सभा राष्ट्रिय सभाको भने एकल अधिवेशन आह्वान भएको थियो। अधिवेशन आरम्भको अघिल्लो दिन बुधबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सर्वदलीय बैठक समेत राख्नु भएको छ। अधिवेशनको पहिलो बैठकको कार्यसूची तथा भावी कार्यदिशाबारे छलफलका लागि केसीले बैठक बोलाउनु भएको हो। बैठकले सभामुख चयनको कार्यतालिका पहिलो बैठकबाटै अघि बढ़ाउने समझदारी समेत गरेको छ। प्रतिनिधि सभाको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढ़ेर सुनाइनेछ। यस्तै बैठकमा मन्त्री परिषद गठन र कार्यभार तोकिएको जानकारी पत्र पनि पढ़ेर सुनाइनेछ। राष्ट्रपति कार्यालयबाट प्राप्त उक्त पत्र सभालाई जानकारी गराइनेछ। प्रतिनिधि सभा नियमावली तर्जुमा नहुँदासम्म यसअघिकै नियमावली बमोजिम काम कार्यवाही अघि बढ़ाउने प्रस्ताव पनि सभाले स्वीकृत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै सभामुख उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरूको मनोनयनको कार्यसूची समेत रहेको छ। संसद अधिवेशन बहाल नरहेका बेला सरकारबाट विभिन्न मितिमा सिफारिश भई राष्ट्रपतिले जारी गर्नुभएका अध्यादेश बैठकमा पेश हुनेछन्। अधिवेशन नभएको बेला जारी अध्यादेश लगत्तै आह्वान हुने अधिवेशनको पहिलो बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ। सो अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश र मतदाता नामावली पहिलो संशोधन अध्यादेश प्रतिनिधि सभामा पेश हुनेछन्। अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राख्ने कार्यक्रम पनि रहेको छ। अधिवेशनको पहिलो बैठकले सभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गर्ने दलीय सहमति पनि भएको छ। ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यतालिकामा सहमति गरेको हो। पहिलो बैठक बसेको 15 दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 7 बमोजिम सभामुख निर्वाचनको दिन तोकिनेछ। चैत 20 गते सभामुखका लागि मनोनयन दर्ता हुनेछ। 22 गते सभामुख चयन हुने समझदारी गरिएको छ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्र दैनिकको अग्रपृष्ठबाटै पूर्वाधारका नौ काम तत्कालै शीर्षकको खबर लिँदैछौ। सरकारले मुलुकको पूर्वाधार विकासलाई गति दिन 9 वटा काम तत्कालै शुरू गर्ने भएको छ। सरकारले ल्याएको शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूचीमा पूर्वाधार विकासलाई गति दिन ती काम तत्कालै शुरू गर्ने उल्लेख गरिएको छ। विकास आयोजनाहरूमा हुने गरेको ढिलासुस्ती तथा दोहोरो प्रक्रिया हटाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अनुगमन तथा सहजीकरण गरिने कार्यसूचीमा जनाइएको छ। सरकारले पूर्वाधार विकासलाई गति दिन सार्वजनिक खरिद ऐनलाई 30 दिनभित्र संशोधन गरी खरिद प्रक्रियालाई पूर्णत डिजिटल पारदर्शी तथा ट्र्याकिङ योग्य बनाउने तथा प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने कार्यसूची ल्याएको हो। यसले सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन कार्य तथा भ्रष्टाचार नियन्त्रण गर्न सहज हुने विश्वास गरिएको छ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। सिंगो गाउँ भैंसी पालनमा शीर्षकको खबर नयाँ पत्रिका दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। 34 घर परिवार रहेको बाँके डडुवा गाउँपालिका 3 हल्कारा पूर्वमा 600 भैंसी छन्। यादव परिवारको बसोबास रहेको यो गाउँका बासिन्दाले भैंसी पालनबाट मनग्ञ आमदानी गरिरहेका छन्। गाउँबाट दैनिक 600 लिटर दूध बजार जाने गरेको स्थानीय विष्णु प्रसाद यादवले बताउनुभयो। कसैको घरमा थोरै होलान् तर यहाँ भैंसी नपाल्ने परिवार छैन। उहाँले भन्नुभयो, दैनिक 600 लिटर दूध बजार जान्छ, केही गाउँमै बिक्री हुन्छ। हल्कारा पूर्वाका रामसोहन यादव बिहान 3 बजे उठ्नुहुन्छ। उमेरले 6 दशक पूरा गर्नुभएका उहाँको दैनिकी भैंसीको रेखदेखमा बित्छ। बुवा बाजेले गरेको पेसालाई निरन्तरता दिँदै उहाँले भैंसीको संख्या घट्न दिनुभएको छैन। उहाँसँगै अहिले पाडापाडी सहित 150 भैंसी छन्। तीमध्ये 52 दुहुना भैंसी भएको उहाँले बताउनुभयो। हजुरबुवाको पालाबाट भैंसी पालन गर्दै आएको उहाँको परिवार अहिले पनि त्यही पेसामा जमेको छ। दैनिक करिब 300 लिटर दूध कम्दी स्थित मिलन चोक बजार पठाउने गरेको उहाँले सुनाउनुभयो। सिंगो गाउँ भैंसी पालनमा शीर्षकको यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। सात सय 751 दिनदेखि छोराको शव कुरिरहेकी सोमशिला शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। पक्की घरहरूका बीचमा बाँसले घेरिएको घर छ। 3.5 धुरमा बनेको त्यही घरको आँगनमा 50 वर्षीय सोमशिला देवी शाह टोलाएर बसिरहनु भएको छ। घरमा को आउँछन् जान्छन् उहाँलाई खासै परवाह छैन। 52 वर्षीय श्रीमान वीरेन्द्र शाह भन्नुहुन्छ, सोमशिला कसैसँग बोल्न मन गर्दिनन्। उनको मन नहाँसेको 2 वर्ष नागिसक्यो। खानामा कुनै रुचि छैन, रातभरि सुत्न सक्दिन। शरीर गलेर कमजोर हुँदै गएको छ। डाक्टरलाई जचाउँदा कुनै रोग देखिँदैन। रामगोपालपुर साथ सुसौला महोत्तरीकी सोमशिला पहिले यस्ती हुनुहुन्थेन। जब साउदी अरबमा रहेको छोरो बितेको खबर आयो, त्यसले उहाँमा ठूलो चोट पर्यो। बितिसकेको अवस्थामै भए पनि छोराको अनुहार एकपटक हेरेर मन बुझाउने मौका पनि उहाँले पाउनु भएन। सोमशिलाको हाउभाउ बदलिँदै गयो। छोराको शव नआउँदा हामी पनि चिन्तामा छौं, वीरेन्द्रले सुनाउनुभयो। बाँसले घेरिएको घर भत्काएर पक्की घर बनाउने सपना बोकेर 21 वर्षीय सुनिल 7 अप्रेल 2022 फ्रन्टलाइन रिक्रुटमेन्ट प्रणाली मार्फत साउदी उड्नु भएको थियो। साउदीको राजधानी रियादबाट दक्षिण पूर्व स्थित अल खार्ज औद्योगिक क्षेत्र स्थित बुन्यान इण्डस्ट्रियल कम्पनी लिमिटेडमा उहाँ श्रम गर्नुहुन्थ्यो। 1000 रियाल तलब पाउनुहुन्थ्यो। कम्पनीसँग गरिएको करार अवधि समाप्त हुनु ठिक 1 महिना अगाडि 11 मार्च 2024 28 फागुन 2080 काम गरिरहेका बेला सुनिल आगलागीमा पर्नुभयो र ज्यान गयो। घटना भएको 2 वर्ष बितिसक्दा पनि सुनिलको शव आइपुगेको छैन। शव कहिले आइपुग्छ भन्ने अनुमान लगाउन सक्ने अवस्था पनि छैन। मैले माग्ने छोराको सास हो, तर यो हुन सक्दैन। शव आए अन्तिम संस्कार गर्न पाइन्थ्यो, सोमशिलाले भन्नुभयो। वीरेन्द्र र सोमशिलाका 5 सन्तान मध्ये सुनिल जेठो छोरा थिए। जेठी छोरीको विवाह भइसकेको छ। 2 छोरी र कान्छा छोरा पढ़िरहेका छन्। सुनिलले गाउँमै कक्षा 12 अध्ययन गर्नुभएको थियो। परिवारले 100 कडा 3 रूपियाँ ब्याज दिने गरी 2 लाख ऋण लिएर उहाँलाई साउदी पठाएको थियो। उता पुगेपछि सुनिलले महिनाको 30-40 हजार रूपियाँ घर पठाइरहनु पनि भएको थियो। सुनिलको मृत्यु भएको खबर अचानक आएदेखि सोमशिलाले आँसु नबगाएको दिन छैन। सुनिलले भिडियो कलमा कुरा गर्न भनेर साउदीबाट पठाइदिएको मोबाइल फोन उहाँको साथमा छ। मोबाइलमा छोराको फोन आउँछ कि जस्तो उनलाई उहाँलाई लागिरहन्छ, तर त्यसमा साउदीको राजधानी रियाद स्थित नेपाली दूतावासबाट बेला बेला भिडियो कल आउँछ अनि छोराको शव पठाउने कुरा कहाँ पुग्यो भनेर खबर सुनाइन्छ। यो दुखद प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको राजधानी दैनिकबाट आजबाट एसई अब केन्द्रमै तीन दिनभित्र कापी परीक्षण शीर्षकको खबर लिँदैछौ। माध्यमिक शिक्षा परीक्षा एसई आजदेखि शुरू हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय कक्षा दशका अनुसार यस वर्ष 5,12,421 विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षा बिहान 8 बजेदेखि सञ्चालन हुनेछ। एसईको उत्तर पुस्तिका देशभरका परीक्षा केन्द्रमा नै परीक्षण गरिने व्यवस्था यसपटक मिलाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तर पुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षण व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो। यो खबर राजधानी दैनिकबाट लिएका हौं। नागरिक दैनिकमा इन्धनमा दैनिक 88 करोड़ घाटा, करको भार घटाएर उपभोक्तालाई राहत दिन माग शीर्षकको खबर प्रकाशित छ। पश्चिम एशियामा उत्पन्न अशान्तिका कारण पेट्रोलियम पदार्थमा उच्च मूल्य वृद्धि हुँदा नेपाली उपभोक्ता मारमा परेका छन्। इन्धनका लागि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् भने नेपाल आयल निगमले पनि दैनिक सरदर करिब 88 करोड़ रूपियाँ घाटा बिहोरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च हुँदा सरकारले पेट्रोलियम पदार्थमा धेरै कर लिँदा उपभोक्ता मारमा परेका हुन्। होर्मुज नाका बन्द हुनुका साथै खाड़ी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेपछि त्यसको असर नेपालमा पनि परेको हो। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार 15 दिनमा 13,21,00,00,000 रूपियाँ घाटा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। हवाई भाड़ामा उच्च वृद्धि उपशीर्षकमा खबर अगाडि छ। वायुसेवा कम्पनीहरूले हवाई भाड़ा बढ़ाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढ़ाएसँगै हवा कम्पनीले पनि भाड़ा बढ़ाएका हुन्। निगमले मंगलबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर करिब दोब्बर वृद्धि गर्दै 125 रूपियाँबाट 251 रूपियाँ पुर्याएको छ। हवाई इन्धनको मूल्य बढ़दा भाड़ा दर पनि सोही अनुसार समायोजन गर्नु परेको वायुसेवा संचालक संघ नेपालका प्रवक्ता मुरलीधर जोशीले बताउनुभयो। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं। सपना श्रीमानको काँधमा सर्वोच्च जिम्मेवारी शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। दुई दशकदेखि उहाँ कालीकोट र कालो कोट र सारी पहिरिएर सर्वोच्च अदालत पुग्नुहुन्थ्यो। सार्वजनिक सरोकारका मुद्दामा बहस पैरवी गर्नुहुन्थ्यो। अहिले पनि उहाँ सर्वोच्च अदालतमा नै हुनुहुन्छ, तर फरक जिम्मेवारीमा। युवा अवस्थामा कानून व्यवसायको रूपमा अड्डा अदालतका बेन्च सामुन्ने खड़ा हुनुहुन्थ्यो। अहिले उहाँको भूमिका फेरिएको छ। बहस सुन्ने र फैसला गर्ने सीमित जिम्मेवारी झन फराकिलो भएको छ। बुधबारदेखि झन ठूलो जिम्मेवारी थपिएको छ। त्यो कायम मुकायम प्रधान न्यायाधीश, सर्वोच्चसँगै मातहतका अदालत, विशिष्टीकृत अदालत तथा अन्य न्यायिक निकायहरूको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी सपना श्रीमानकै काँधमा आएको छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सदस्यका रूपमा सपनाले प्रतिनिधित्व गर्नुहुनेछ। न्याय परिषदले वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डाक्टर मनोज कुमार शर्मा र डाक्टर नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम सिफारिश गरिसकेको छ। सर्वोच्चको न्यायाधीश पदमा कम्तीमा 3 वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्त हुन योग्य मानिन्छ। यो प्रसंग अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको कारोबार दैनिकमा 4 वर्षको कामलाई 3 पटक म्याद थप, अझै 3 वर्ष बढ़ाउन लभिङ, भेरी बबई डाइभर्सन बाँध निर्माण ठेक्काको प्रसंग सम्बन्धीको समाचार प्रकाशित छ। भेरी बबई डाइभर्सन आयोजनाको सिभिल वर्क तर्फको काम गर्न निर्माण कम्पनीलाई दिइएको समय भोलि चैत 20 गते सकिँदैछ। म्याद सकिँदा 57% मात्रै काम गरेको निर्माण कम्पनीले ठेक्का सम्झौताको समय 4 पटक थप्न लभिङ गरेको छ। आयोजनाको बाँध र विद्युत गृह निर्माणका लागि रमन कन्स्ट्रक्सन र चीनको ग्वाङडोन युनिटिन जेबीले 2076 साउनमा ठेक्का पाएको थियो। त्यसबेला 4 वर्षभित्र काम सक्नुपर्ने सम्झौता गरिएको थियो, तर यसता तेस्रो पटकसम्म समय थपिए पनि 43% काम अझै बाँकी रहेको आयोजना निर्देशक हरिदत्त पौडेलले जानकारी दिनुभयो। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।